نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سورة ياسين کا رکوع نمبر ایک آیت نمبر ایک سے لے کے بارہ تک. پہلے ہم اس کی تلاوت سنیں گے، پھر انشاءاللہ تعالی اس کا ترجمہ، اور پھر اسی پہ ہم تدبر کریں گے.
بسم اللہ الرحمن الرحیم. یاسین والقرآن الحکیم إنك لمن المرسلين على صراط مستقيم تنزيل العزيز الرحيم لتنذر قوما ما أنذر آباؤهم فهم غافلون لقد حق القول على أكثرهم فهم لا يؤمنون إنا جعلنا في أعناقهم أغلالا فهي إلى الأذقان فهم مقمحون وجعلنا من بين أيديهم سدا ومن خلفهم سدا فأغشيناهم فهم لا يبصرون وسواء الرحمن بالغيب فبشره بمغفرة وأجر كريم إنا نحن نحيي الموتى نكتب ما قدموا وآثارهم وكل شيء أحصيناه في
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ياسين والقرآن الحكيم إنك لمن المرسلين ياسين قسم ہے قرآن حکیم کی کہ تم یقیناً رسولوں میں سے ہو سیدھے راستے پر ہو اور یہ قرآن غالب اور رحیم ہستی کا نازل کردہ ہے تاکہ تم خبردار کرو ایک ایسی قوم کو جس کے باپ دادا خبردار نہ کیے گئے تھے اور اس وجہ سے وہ غفلت میں پڑے ہوئے ہیں ان میں سے اکثر لوگ فیصلہ عذاب کے مستحق ہو چکے ہیں اس لیے کہ وہ ایمان نہیں لاتے ہم نے ان کی گردنوں میں توک ڈال دیے ہیں جن سے وہ ٹھوڑیوں تک جکڑے ہوئے ہیں اس لیے وہ سر اٹھائے کھڑے ہیں ہم نے ایک دیوار ان کے آگے کھڑی کر دی اور ایک دیوار ان کے پیچھے ہم نے ان کو ڈھانک دیا ہے اور انہیں اب کچھ نہیں سوچتا ان کے لیے یکساں ہے کہ تم انہیں خبردار کرو یا نہ کرو یہ نہ مانیں گے تم تو اسی شخص کو خبردار کر سکتے ہو جو نصیحت کی پیروی کرے اور بن دیکھے خدا رحمان سے ڈرے اسے مغفرت اور اجر کریم کی بشارت دے دو ہم یقیناً ایک روز مردوں کو زندہ کرنے والے ہیں اور جو کچھ افعال انہوں نے کیے ہیں وہ سب ہم لکھتے جا رہے ہیں اور جو کچھ آثار انہوں نے پیچھے چھوڑے ہیں وہ بھی ہم ثبت کر رہے ہیں اور ہر چیز کو ہم نے ایک کھلی کتاب میں درج کر رکھا ہے۔ دوبارہ تلاوت سنیے اور اس ترجمے سے جو بات سمجھ آئی اس کو ذہن میں رکھتے ہوئے۔
بسم اللہ الرحمن الرحیم یاسین والقرآن الحکیم انک لمن المرسلین على صراط مستقيم تنزيل العزيز الرحيم لتنذر قوما ما أنذر آباؤهم فهم غافلون لقد حق القول على أكثرهم فهم لا يؤمنون إنا جعلنا في أعناقهم أغلالا فهي إلى الأذقان فهم مقمحون وجعلنا من بين أيديهم سدا ومن خلفهم سدا فأغشيناهم فهم لا يبصرون وسواء عليهم أأنذرتهم أم لم تنذرهم لا يؤمنون إنما تنذر من اتبع الذكر وخشي الرحمن بالغيب فبشره بمغفرة وأجر كريم إنا نحن نحيي الموتى ونكتب ما قدموا وآثارهم وكل شيء أحصيناه في إمام مبين
چلیے اب تھوڑی سی اس کی تفسیر دیکھتے ہیں۔ بسم اللہ الرحمن الرحیم یاسین حروف مقطعات میں سے ہے، کچھ لوگوں نے اس کے معنی کرنے کی کوشش کی لیکن ہمیں اس بارے میں یہی کہنا ہے کہ حروف مقطعات کے معنی اللہ تعالیٰ کے سوا اور کوئی نہیں جانتا۔ हाँ, इतना मालूम है कि एक लफ्ज की अदायगी पे 10 नेकियां मिलती हैं। तो गोया कि या सीन कह के आपने 20 नेकियां ले ली। बस ने या से मुराद ए और सीन से मुराद इंसान, तो यासीन ए इंसान भी किया। बस ने नबी सल्लम का नाम कहा गया। लेकिन याद रखिए कि जिस बात में कोई इतना अमल पे असर नहीं आता तो उस पे बहुत ज़्यादा बात की ज़रूरत नहीं। वल कुरान अल हकीम, कसम है कुरान की जो हिकमतों वाला है। सूरत का आगाज़ सब देखिए कितना ज़बरदस्त है, कसम से शुरू हो रही है। और किसकी कसम? कुरान की। और कुरान कौन सा? जो हिकमत वाला है। कसम क्यों खाई जाती है? किसी बात का यकीन दिलाने के लिए। हमेशा कुरान पाक में जहाँ कसम होती है उसके आगे जवाब कसम होता है, किस बात पे कसम खाई गई। और वो यहाँ क्या है? इन्नक लमिनल मुरसलीन, आप बेशक रसूलों में से हैं। पहली ये बात, और दूसरी अला सिरातिम मुस्तकीम, दूसरी इस बात पे कसम खाई गई कि आप सीधी राह पर हैं, आपका जो पैगाम है वो बिल्कुल दुरुस्त है और आप उम्मीद थे, किसी से आपने इल्म नहीं लिया। तीसरी इस बात पे कसम खाई गई कि तंजील अल अजीज़ रहीम, ये कुरान नाजिल किया गया गालिब और रहम करने वाले की तरफ से, यानी ये कलाम अल्लाह का नाजिल करदा है। अगली कसम किस पे खाई? लितुनज़िर क़ौमं मा उनज़िर आबाउहुम फ़हुम गाफिलून। क्यों आया आप, क्यों आए और कुरान क्यों नाजिल हुआ? ताकि डराए जाएं वो लोग जिनके माँ बाप नहीं डराए गए थे और वो गफलत में थे। अगर आप इन चारों चीज़ों को अलग अलग देखें तो पहली चीज़ क्या मिलती है? वल कुरआनिल हकीम, कुरान हिकमतों वाला है। कुरान का कलाम हिकमत से पुर है। दुनिया में रहते हुए इंसान को हिकमत की बहुत ज़रूरत होती है। हिकमत क्या होती है? वक्त और हालात के मुताबिक फैसला करना। हम में से बहुत सारे अमूमन जो चोट खाते हैं इस हिकमत की कमी की वजह से खाते हैं। परेशानियों की वजह क्या होती है? कि आपने सही बात को गलत वक्त पे कर दिया या गलत बात को सही वक्त पे कर दिया, दोनों ही बेकार हैं। कि हथौड़ी मारते वक्त हल्का सा हाथ हिल जाए तो वो बादाम को तोड़ने की बजाय आपके अंगूठे पे चोट पड़ती है। हिकमत वाली बात भी ऐसे ही है कि जब सही जगह पे पड़ती है, मुनासिब वक्त पे पड़ती है तो फ़ायदा होता है, और जब वो वक्त छिन जाता है उसके बगैर जाती है तो फिर वो बात फ़ायदे की बजाय बाज़ दफ़ा नुकसान वाली बनती है। अल्लाह ताला ने यहाँ कुरान पाक की सिफत ये बयान की कि ये हिकमतों वाला है। क्या आपने इस कुरान पाक को पढ़ते हुए कभी इसकी हिकमतों पे गौर किया? क्या हिकमतें समझ में आती हैं? जितनी हिकमतें ये अल्लाह का कलाम हमें सिखाता है उतनी बातें हम सारी ज़िंदगी लोगों से नहीं सीख पाते। अक्वाले ज़री, बुज़ुर्गों की बातें, बड़ों के तजुर्बात अच्छे होते हैं, इंसान कभी कभी इनसे फ़ायदा उठा सकता है, लेकिन जो हिकमत इस कुरान के पढ़ने से आती है वो वैसे नहीं आती। दुआ मांगा करें कि अल्लाह मुझे हिकमत दे दे, मुझे इस किताब का वहम दे दे, कि अल्लाह मुझे इस कुरान में जितने अलूम छुपे हुए हैं ना, कुछ ज़ाहिर है कुछ छुपे हुए हैं, मुझे सब की समझ दे। जो चीज़ इसके अंदर तेरी मुराद है ना, मैं उसको पालूं। 10 बातें तो मैं पढ़ लूँगी लेकिन मुझे उसमें 11वीं बात वो पढ़नी है जो तू चाहता है, इसकी असल रूह पा ले। और इस वक्त हमारा ये सफ़र असल में यही सफ़र है। हम कुरान पाक क्यों पढ़ें? अमूमन ये सवाल होता है ना, कुरान क्यों पढ़ें? सवाब के लिए पढ़ें? बरकत के लिए पढ़ें? अपने लिए एक ज़ाब्ता हयात मुकर्रर करने के लिए पढ़ें? इससे मसाइल अखज़ करें? इसके वज़ाइफ़ से जिन और भूत भगाएं? ये सारी चीज़ें एक जगह, لیکن ہم اس قرآن کو کیوں پڑھ رہے ہیں؟ تاکہ ہمیں رب کی مرضی معلوم ہو جائے، جو اس نے چاہا ہم سے ہم نے وہ کرنا ہے. اور یہ قرآن کی کرنے کا سفر بھی اسی مرضی کو معلوم کرنے کا سفر ہے کہ میرا رب مجھ سے چاہتا کیا ہے، کیا ہے کمی میرے اندر کہ جس کو مجھے اپنی زندگی سے نکالنا ہے، کیا ہے بری عادت جس کو مجھے اپنے آپ سے نکالنا ہے. اصل میں یہ خود اختصابی کا سفر ہے. تو لہٰذا قرآن کی قسم جو حکمتوں والا ہے، کوئی ایسا کلام پہلے بھی پیش نہ کر سکا اور نہ بعد میں کرے گا. نبی صلی اللہ علیہ وسلم امی تھے، ماں باپ کی طرف سے بس جو علم ملا ماں سے وہی تھا، بعد میں کسی تعلیم ادارے میں نہیں گئے، کسی کے شاگرد نہیں بنے، لیکن ان کی زبان سے اتنا پر حکمت کلام سننا اس بات کی دلیل بن گئی کہ انک لمن المرسلین، آپ تو پھر بھیجے ہوئے ہیں، آپ اپنے پاس سے نہیں بولتے بلکہ آپ کو اللہ تعالیٰ نے یہ پیغام دے کر بھیجا ہے. ایسا ہوتا ہے نا، مرسل کے لفظ کو آپ سمجھیں گے پوسٹ مین سے، ڈاکیا. پوسٹ مین بعض دفعہ آپ دیکھیے وہ اسپینش ہو سکتے ہیں، مراکن ہو سکتے ہیں، کوئی پاکستانی ہو سکتا ہے. کتنی میل لے کے آتا ہے، کیا آپ یہ کہہ سکتے ہیں کہ تم یہ بتاؤ کہ جو تم لے کے آئے ہو تم اس میں سے سمجھتے کتنی ہو؟ انرجی والوں سے ایک انویلوپ آیا ہے، بتاؤ اس میں کیا ہے، تو وہ کیا کہے گا؟ مجھے کیا، میں تو صرف دینے والا ہوں. تو انک لمن المرسلین، یہ ہے اللہ کے نبی کا کام. وہ لوگ جو اعتراض کرتے تھے آپ کے اوپر کہ یہ خبریں کہاں سے آتی ہیں، آپ کیوں لاتے ہیں، تو کہا بتا دو کہ میں تو ایک قاصد ہوں، پیغام رسا ہوں. آپ ایک بچے کے ہاتھ میں ایک بڑا سا انویلوپ ڈال کے دیں کہ بیٹا یہ وہ فلاں جو ہے نا ان کو ساتھ والے گھر میں دے ہو، کیا اس کا یقین ہے کہ اس بچے کو وہ پوری بات سمجھ آ رہی ہوگی، اس کی طرف سے ہوگی؟ ہاں ایک چیز آپ ضرور دیکھیں گے، جس کے ہاتھ بھیج رہے ہیں وہ امانت دار ہو. آپ اپنے گھر کے ملازم کے ہاتھ بڑے قیمتی ڈاکیومینٹس کہتے ہیں جاؤ یہ فلاں کو دے، کیا اس کی طرف سے ہوتے ہیں؟ اصل میں تو آپ کی طرف سے ہوتے ہیں نا. اگر آپ نے اس چیز کا انکار کر دیا تو آپ نے کس کا انکار کیا، اس لانے والے کا یا بھیجنے والے کا؟ بھیجنے والے کا. مثلا اگر آپ میں سے کوئی صرف اس وجہ سے اپنی میل لینا چھوڑ دے کہ جو دینے آیا تھا وہ مجھے پسند نہیں آیا، یہ لیڈی کیوں آئی تھی لے کے، یہ مرد کیوں آیا، یہ لمبا کیوں تھا، یہ گورا کیوں تھا، یہ کالا کیوں تھا، کبھی کسی نے ایسا کیا؟ یہ مسلمان کیوں نہیں تھا، بس جو مسلمان ہوتا تو میں لیتی. چپکے سے لے لیتے ہیں، مقصد کیا ہے؟ میرے فائدے کی چیز ہے. اگر آپ نہیں لیتے تو کیا ہوگا، کس کا نقصان ہوگا؟ پوسٹ مین کا نہیں، آپ کا نقصان ہوگا. آپ نہیں دیں گے تو نہ صحیح، وہ دوسرے گھر والوں کی ان کی دے کے چلا جائے گا. لہذا ادھر اللہ تعالیٰ نے اپنے نبی صلی اللہ علیہ وسلم کی شان میں یہ بتایا کہ مکہ والے تعصب کے مارے ہوئے، باپ دادا کی محبتوں کے پھندے گلے میں ڈالے ہوئے، آپ پر اعتراض کرنے والے جو اعتراض کرتے ہیں تو کرنے دو، آپ جو بات لائے ہیں یہ حکمت والی ہے، والقرآن الحکیم، آپ ہمارے بھیجے ہوئے ہیں، انک لمن المرسلین. اور باقی رہ گئی بات، یہ بہت جھٹلاتے ہیں تو دل میں غم آنے لگتا ہے کہ سارے جھٹلا رہے ہیں تو شاید میں ہی ذہنی کام کر رہا، تو فرمانی اعلیٰ صراط مستقیم، آپ سیدھے راستے پہ ہیں. ساری دنیا آپ کو کہہ دینا کہ آپ صحیح کام کر رہے ہیں، اس کو ایک پلڑے میں ڈال دیں تو وہ پڑا جھک جاتا ہے اس ایک آیت کے بدلے میں کہ جس کو اس کا رب کہہ دے کہ آپ سیدھے راستے پہ. آپ کوئی کام کرتے ہیں نا، پھر بہت سارے لوگوں کو اسے فائدہ ہوتا ہے، تو لوگ کہتے ہیں یہ کام بڑا اچھا ہے، بہت اچھا ہے، آپ نے بہت اچھا کام کیا، یہ فائدہ ہوا. میں سوچتی ہوں کہ آپ کو تسلی نہیں ہوتی اور نہیں ہونی چاہیے جب تک آپ کا کوئی بڑا، آپ کا کوئی استاد یا آپ کا مخلص نہ کہہ دے کہ یہ کام بہت اچھا ہے. یعنی وہ ایک جملہ، وہ ایک لفظ، وہ دو لفظوں کی بات جو آپ کو اپنے کسی بڑے کی طرف سے تصدیق میں ملتی ہے نا کہ یہ کام اچھا ہے، تو میں سمجھتی ہوں کہ یہ بات جو ہے آپ کو زیادہ اسٹرانگ کرتی ہے، زیادہ مضبوط کرتی ہے. और मैंने देखा है कि वाकई ये चीज़ जो है ये इंसान को बहुत फ़ायदा देती है। बाज़ दफ़ा आप कोई काम करते हैं, बस हम सब मिलके काम करते हैं ना, तो हम कोई चीज़ डिसाइड करते हैं। मिसाल है कोई फ्लायर बनता है, अब हम उसको देखते हैं, सब कहते हैं हाँ बहुत अच्छा हो गया, खूब उसकी नोक पलक दुरुस्त होती है, यहाँ से ठीक, वहाँ से ठीक, ये ठीक, लेकिन मेरी तसल्ली नहीं होती जब तक मैं किसी अपने मुखलिस को ना दिखा लूँ, किसी अपने बड़े को, किसी अपने उस्ताद को। जब वो कह देना कि ये बहुत अच्छा है, तो फिर मुझे लगता है कि ये वाकई बहुत अच्छा है। क्यों? कि किसी बड़े ने जिसकी आप इज्जत करते हैं, दिल में कदर है, जब वो उसको अप्रिशिएट करता है, तो दैट मीन कि आप क्या हैं, इन्नकाला सिरात मुस्तकीम, सीधे रास्ते पे। दूसरे लोग आपकी कितनी ही तारीफ क्यों ना कर लें, असल तारीफ वो होती है कि आपसे ज्यादा इल्म वाला आपकी तारीफ करे। ये अपनी ज़िंदगी में क्राइटेरियन बनाए, कभी गफलत में नहीं पड़ेंगे इंशाल्लाह। बस दफ़ा क्या होता है कि हम लोगों की तरफ से बहुत जब सताइश और तारीफ सुनने लगते हैं ना, तो हम भूलने लगते हैं, हमारा नफ्स मोटा होने लगता है, बस अब हम तो बहुत अच्छे हैं। नहीं, उस फील्ड का स्पेसिफिक पर्सन जब आपकी तारीफ करेगा ना, फिर हैं आप असल। मिसाल है कि एक डॉक्टर है, अब बहुत सारे लोगों को शिफा हुई, सब मरीज कहने लगे ये डॉक्टर बहुत अच्छा इलाज करता है, इसका इलाज बहुत अच्छा है। ठीक है, ये किसी हद तक ठीक भी होता है, लेकिन अगर उसी प्रोफेशन का कोई सीनियर डॉक्टर अगर आपकी तारीफ कर देता है ना कि आप जो काम कर रहे हैं वो ठीक है, तो वो एक की बात बहुत सारों पे भारी होती है। बिल्कुल इसी तरह जब आप दीन का काम करते हैं, अल्लाह के नबी सल्लम ने उस माशरे में काम किया, जहालत खटा टोप है, अंधेरे ही अंधेरे दिखते हैं उस दौर में भी, और उस वक्त लोगों ने आप पे एतराज शुरू कर दिए, ये क्या कर रहे हैं, हर वक्त हमारे बाप दादा की बातें, ये बुतों को बुरा, ये बुरा। अब जब इंसान इतनों की मुखालफत सुनता है तो दिल में मलाल आने लगता है ना। ये बिल्कुल ऐसे ही जैसे एक बंदा आपकी बात सुन के उठ जाता है, आप कहते हैं हो सकता है इसको मजबूरी होगी, फिर थोड़ी देर में दूसरा भी उठ जाता है, फिर तीसरा भी, तो आप हिल जाते हैं कि नहीं। एक क्लासरूम में से एक बंदा सिर्फ उठ के जाता है ना, उठ के जाना तो छोड़िए, अगर एक बैठा हुआ घड़ी को देखने लग जाए ना, तो उस्ताद जो है ना वो हिल जाता है कि शायद मैंने टाइम ऊपर ले लिया, शायद बात बड़ी बोर हो रही है, शायद बात बड़ी बोझल हो रही है। एक बंदा इधर से उधर हिलता है तो महसूस होने लगता है, सारे रिएक्शन दें तो महसूस होने लगता है कि कोई बात कॉमन है। तो ऐसे वक्त में अल्लाह ताला अपने नबी को तसल्ली दे रहे हैं कि अला सिराते मुस्तकीम, आप सीधे रास्ते पे। और मैं इस जुमले को सुनते हुए दिल से दुआ कर रही हूँ कि कभी ये जुमला हमें अल्लाह ताला की तरफ से मिले कि आप जो काम कर रहे हैं ये सही काम कर रहे हैं, आप जो बात बता रहे हैं वो ठीक है। और यही है वो जुमला जिसको सुनने की एक सच्चे दाई दीन के दिल में तड़प होनी चाहिए, और यही है वो जुमला कि अल्लाह ताला सुनने वालों के दिल में डाल दे कि आप जो बात सुन रहे हैं ये बिल्कुल ठीक सुन रहे हैं। जिस तरह इस चीज़ की यकीन दहानी सुनाने वाले को होती है, इसी तरह सुनने वालों को भी होती है। जब आप किसी जगह सुनने बैठते हैं तो क्या आपके दिल में डाउट्स नहीं आते, पता नहीं सही सुन रही हूँ नहीं, पता नहीं ठीक जगह पहुँच गया नहीं, सही रूम है भी कि नहीं, पता नहीं मुझे बिगाड़ ना दें, पता नहीं मेरा दीन ना बदल दें। तो जो सुनने आते हैं ना, उनके भी दिल के अंदर एक इस्तराब होता है, और अगर अल्लाह उनके दिल में डाल दे कि नहीं ये बात जो आप सुन रहे हैं ये बिल्कुल ठीक बात है, तो क्या तस्कीन मिलेगी, कितनी खुशी होगी, और वो बात कितनी अच्छी महसूस होगी। तो जब भी कभी आप भी दीन के लिए कहीं आए, कहीं बैठे यहाँ या कहीं और, एक दुआ करके बैठा करें, और वो दुआ बड़ी प्यारी है, अल्लाह के नबी सल्लम ही की सिखाई हुई है कि अल्लाहुम्मा अरिनल हक हक्कन वरज़ुक्ना इत्तिबाअहु, ए अल्लाह हक को हक करके दिखा और मुझे उसकी पैरवी की तौफीक दे, व अरिनल बातिला बातिलन वरज़ुक्ना इज्तनाबहु, और बातिल को बातिल करके दिखा और मुझे उससे बचने की तौफीक दे। किसी भी दीन की जगह में जब शुरू शुरू में जाते हैं तो बड़े डाउट्स लेके जाते हैं, मैं भी कई डाउट्स लेके गई, कभी पीछे नहीं हटी। लोगों की बातों का मुझ पे ज्यादा असर वैसे नहीं होता अल्हम्दुलिल्लाह, लोग कुछ भी कहें मैं हमेशा अपनी अकल को इस्तेमाल करके और थोड़ा सा मुशाहदे के साथ काम करती हूँ। तो मैंने ये दुआ लिखी हुई थी, उस पर चुपके से पढ़ लेती थी एक दफ़ा कि अल्लाह ऐसा ना हो कि मैं जहाँ बैठी हूँ ये मेरी ये सोच बदल दे। अच्छा, उस वक्त तो गम ये था मेरा मसलक ना बदल दे, क्योंकि दीन की तरफ आते हुए बड़े लोगों को गम क्या होता है कि हमारा मसलक ना बदल जाए, हमारी सोच ना बदल जाए। फिर बाद में मैं अपने उस्तादों से ये बात शेयर भी करती थी कि आपको पता है कि शुरू में तो मैं ये सोच लेके आई थी, आप नमाज पढ़ते थे तो मैं चुपके चुपके आपकी नमाज देखा करती थी कि आपने कैसे पढ़ी है, क्योंकि हमारे यहाँ एक ही क्राइटेरियन होता है किसी को परखने का कि उसकी नमाज देख लो। तो आपको भी मैं यही दावत दूंगी, कभी आंखें बंद करके मेरी बात ना सुने। आप जितने भी सुन रहे हैं, जहां भी बात जा रही है, आंखें ना बंद करें, खोल के देखें, अपने दिल से फैसले लें, किसी से ना मांगे। जो चीज आपके दिल में आ जाती है ना, जिससे आपके दिल में इत्मीनान आ जाता है, जिसकी दलील मिल जाती है, फिर किसी को क्या मुश्किल है उसमें। अब देखिए कि मक्का में 313 के करीब जो मुसलमान हुए 13 सालों में, 313 की बजाय 3,1300 भी हो सकते थे, लेकिन वो क्यों नहीं हुए 10 गुना? उसकी वजह क्या थी? तासुब, बड़ों की मंजूरियां, उनकी तरफ से इजाजत नामे, उनकी निगाहों से उस चीज की तस्दीक करवाना। सूरह यासीन का जो पहला रुकू है ना, ऐसा मुझे लगता है कि कोई आना चाह रहा है अल्लाह की किताब की तरफ और अनदेखी दीवारें हैं उसके इर्द गिर्द। उसका जवाब है जो भी अगली आयतों में आप देखेंगे। तो हमारे लिए तसल्ली की बात क्या है कि जब कोई बात दिल को लग गई, यकीन आ गया, ये बात सच है, हक है, दलील की बुनियाद पे है, कुरान और सुन्नत की बात है, और मुझे उससे फ़ायदा हो रहा है। मैंने हमेशा अपनी ज़िंदगी में एक चीज़ को परखा कि क्या जो काम मैं करने जा रही हूँ मुझे उससे फ़ायदा हो रहा है, या इससे किसी और को फ़ायदा हो रहा है। फिर क्या अल्लाह के नबी सल्लम ने ऐसे किया? रहनुमाई कुरान और सुन्नत से ले ली और फ़ायदा देखा, चल पड़िए और मदद अल्लाह से मांगें कि इहदिनस सिरातल मुस्तकीम। मैंने देखा है कि अल्लाह ताला फिर आपको वो रास्ते सुझाता है, क्या करना है उससे पूछना है। और जब अल्लाह से रहनुमाई लेते हैं ना, तो आप फिर भटकते नहीं। इमाम बुखारी रहमतुल्लाह अलैह हर हदीस को अपनी किताब में नकल करने से पहले, यानी बावजू तो होते ही थे, दो नफिल पढ़ा करते थे इस्तखारे की नीयत से कि अल्लाह तू मेरे दिल में डाल दे कि ये हदीस वाकई तेरे नबी की जुबान से निकली हुई है, सही है, तो मैं इसको नकल करूं। इससे भी ज्यादा कोई हो सकता है किसी चीज की ऑथेंटिसिटी को चेक करने वाला? अब मैं मुमकिन हद तक कोशिश करती हूँ पढ़ने पढ़ाने के मामले में इस बात पे कि अल्लाह ताला आप खुद ही मेरे दिल में डाल दें क्या बेहतर है, क्या जरूरत है, कैसे करना चाहिए। ख्वाबों में भी अपनी क्लास को देखती हो। आपको पता है कि हजरत उमर रज़ी अल्लाह ताला अन्हो, जब उनको सफबंदी करनी होती या किसी को कोई नॉमिनेट करना होता, इसको ये जॉब दूं, इसको ये दूं, तो नफिल की नियत में खड़े हो जाते थे और नियत करते थे इस नियत की कि अल्लाह ताला तू मेरे दिल में सही बात डाल दे। तो यकीन करें कि जिंदगी में जब भी आप कोई मामला किसी को देने लगें, आप किसी को चूज करते हैं दीन के लिए, दीन का काम, बस अगर इस काम में हमें कुछ लोगों की जरूरत होती है तो हम चाहते हैं, तो उससे पहले भी अल्लाह से ही पूछना है कि अल्लाह दीन के ऐसे साथी दे दें कि जो इस काम में खैर डाल दें, बरकत डाल दें, ये काम बिखर ना जाए बल्कि और फैलने लगे। जिस बंदे को रब से ये यकीन दहानी हो गई कि तुम सही रास्ते पे हो, फिर इंशाल्लाह ताला वो बहकता नहीं, थोड़ा करे या ज़्यादा करे लेकिन काम उसका भलाई पे होता है। चौथी चीज़ क्या थी? तंजील अल अज़ीज़ुर रहीम, नाजिल करदा है गालिब और रहम वाले का। सुभान अल्लाह, एक एक वो खूबी है कुरान के बारे में जो लोगों के दिल के अंदर छुपे होते हैं खदशे इस किताब के ना पढ़ने की बुनियाद पे। लोग कुरान क्यों नहीं पढ़ते, कुरान से डरते क्यों हैं कि नहीं इसको पढ़ेंगे तो फिर अमल करना पड़ेगा, है ना ऐसी बात? किसी को आप किताब की तरह बुलाते हैं तो वो क्या जवाब देते हैं? अरे छोड़ो, छोड़ा, पढ़ा तो फिर अमल करना पड़ेगा। तो अल्लाह कहते हैं तंजील अल अजीज, संभल जाओ, ये किसका नाजिल करता है? जो गालिब है, पकड़ सकता है तुम्हें इस बात पे? अगर नहीं पकड़ेगा कि सुन के अमल नहीं किया, तो क्या इस बात पे नहीं पकड़ेगा कि तुम जानबूझ के जाहिल रहे? मखदूबिन अलैहिम होने से तो बच जाओगे, दुआलीन में से होना चाहते हो? यानी वो लोग जो किताब की तरफ ये सोच के नहीं आते कि सुनेंगे तो अमल करना पड़ेगा, फिर वो ऐसे ही साबित कर रहे हैं ना कि फिर जहालत की मौत मरना चाहते हैं। कोई इसलिए ना काम करना सीखे कि करना पड़ेगा। वैसे बास लोग बड़े अक्लमंद होते हैं, इसीलिए काम नहीं करना सीखते कि फिर बहुत करना पड़ेगा, क्योंकि जो काम अच्छा करता है फिर उसको बहुत करना पड़ता है, फिर उसकी ज़रूरत पड़ती है। तो इसलिए जो लोग अच्छा काम करते हैं वो फंस जाते हैं, और जो बेचारे कुछ नहीं करते फिर उससे इंसान जान छुड़ाता है। तो अल्लाह ताला फरमाते हैं कि ये कुरान किसी कमज़ोर हस्ती का कलाम नहीं, तंजील अल अज़ीज़ अर रहीम, गालिब और रहम वाले का। रहीम का लफ्ज़ क्यों आया यहाँ? अर रहीम का नाजिल करदा क्यों? इसलिए कि ये किसी कमज़ोर हस्ती का नहीं, गालिब तो है लेकिन उसने ये कलाम गलबे के तौर पे नहीं दिए, तुम पे रहम करते हुए दिए। वलकद यस्सरना अल-क़ुरआन लिज़्ज़िक्र फ़हल मिन मुद्दकिर, यानी क़ुरान में जितनी बातें हैं अल्लाह ताला ने अपनी रहमत की सिफत को सामने रखते हुए दिए। मुश्किल नहीं है, क्यों डरते हो इसको पकड़ते हुए, क्यों घबराते हो इसको थामते हुए? ये तुम्हारी किताब है, इसमें तुम्हारी बातें हैं, कबूल कर लोगे तो अच्छा है, नज़रअंदाज करोगे तो वो पकड़ने पे गालिब है, और नाजिल उसने किया है जो रहमान है। ये उसका रहम है कि उसने तुम्हारी रहनुमाई के लिए ये किताब और ये नबी भेज दिया। कहाँ भटकते, गुमराहियों में जाते, दुनिया में इधर से उधर होते। कभी गौर तो करो कि कितना प्यारा कलाम तुम्हें अल्लाह ने दिया और तुम इसको लेना नहीं चाहते। तंजील अल अज़ीज़ुल कहार, हो सकता था कि नहीं? तंजील अल अज़ीज़ुल जब्बार, क्या महसूस होता है इसको सुन के? बड़ा सख्त है, बड़ा मुश्किल है, अमल नहीं हो सकता, याद नहीं हो सकता। फरमाया नहीं, मत डरो, अज़ीज़ुर रहीम, ग़ालिब रहम वाले की तरफ से। कैसे रहम है? पहली बात यह कि उसका रहम है कि उसने दे दी। अगर अल्लाह ताला गाइड ना करता, किताबें हिदायत ना भेजता, फिर भी लोगों से तवक्को करता कि वो नेकी के काम करें, कितना मुश्किल होता। आप कभी कहीं जॉब करें, दो तरीक़ेकार हो सकते हैं। एक तो ये आपको गाइड किया जाए, ये करना है, ये करना है, ऐसे करना है, ऐसे करना है। बताइए क्या उसके बाद काम करना आसान होता है? या दूसरी सूरत है कि कोई बताए कुछ ना और आपसे एक्सपेक्ट करे कि आपको ये सब करना है, एंड ऑफ द डे क्या करेंगे, कांप रहे होंगे कि पता ही नहीं करना कैसे है। उस वक्त वो एक पर्चा गनीमत लगता है जो हमें आते ही दे दिया जाता है कि आज आपने ये करने हैं, गाइडलाइन मिल गई ना। अल्लाह ताला ने हमें दुनिया में भेजा और ये किताब हमारे हाथ में थमा दी, क्या ये जुल्म है उसका? क्या ये ज्यादती है? क्या ये बोझ है? बस लोग इस किताब को एक बोझ समझते हैं, क्या सोच के कि बस बड़ा मुश्किल है तो ना पढ़ो, ना खोलो, खुद ही मुश्किल में फंसोगे। ये तो मुझे ऐसे ही लगता है कि जैसे कोई ड्राइविंग तो करना चाहे लेकिन ड्राइविंग सीखना ना चाहे, वो किताब उसको अच्छी ना लगे, वो टेस्ट उसको अच्छे ना लगे जो ड्राइविंग से पहले देने पड़ते हैं ताकि आपको लाइसेंस मिले। कोई डिग्री तो लेना चाहे लेकिन टेस्ट ना देना चाहे। तो ये किताब क्या है? अज़ीज़ रहीम की तरफ से नाजिल करदा है, उसने उतारी है। इस नबी का कलाम नहीं, यह बात अपनी तरफ से नहीं करता, ये तो उसने अपनी मोहब्बत का सबूत दिया। जैसे एक माँ अपने बच्चे से मोहब्बत करती है ना, उसको सबूत देती है ना, दिन रात कड़वी दवा पिलाती है, क्या ये माँ का रहम है कि उसका जबर है? बच्चे से पूछेंगे तो वो कहेगा मेरी माँ मुझ पे बड़ा जुल्म कर रही है, लेकिन हकीकत में वो क्या है? माँ की मोहब्बत। इसी तरह अगर इस कलाम की कोई बात तुम्हें मुश्किल भी लगती है, अमल करना मुश्किल है, तो मान जाओ कि ये एक माँ का प्यार है, वो तुम्हें बचाना चाहता है, जहन्नुम का ईंधन बनने से बच जाओगे। उसने ये क्यों दी? ताकि आग से बच जाओ। तुम्हें दी, तुमसे पहलों को ना दी। कितने लंबे अरसे के बाद ये किताब तुम पे आई? लितुन्ज़िरा क़ौमन मा उन्ज़िरा आबाउहुम फ़हुम ग़ाफ़िलून। क्यों आई? ताकि आप ऐसी कौम को डराएं जिनके आबाओ अजदाद डराए नहीं गए, वो गफलतों में पड़े हुए हैं। مکہ میں نبی صلی اللہ علیہ وسلم جب آئے 2000 سال پہلے تک کوئی نبی مکہ میں نہیں آیا تھا. آپ سے پہلے جو آخری نبی وہاں سے گزرے وہ حضرت شعیب علیہ السلام تھے. ابراہیم علیہ السلام نے اپنے بیٹے اسماعیل علیہ السلام کو مکہ میں چھوڑا, انہی کے پھر آبا و اجداد میں حضرت شعیب علیہ السلام آئے تھے اور انہوں نے مکہ کے ارد گرد کے علاقے میں تبلیغ کی تھی. اس کے بعد سے نبی صلی اللہ علیہ وسلم تک اس سرزمین میں کوئی نبی نہیں آیا تھا. ارد گرد تھے نبی حضرت عیسیٰ علیہ السلام جیسے اور باقی, لیکن مکہ کے ارد گرد نہیں تھے. تو اللہ تعالیٰ مکہ والوں کو اس نعمت کی قدر دلواتا ہے کہ دیکھو کتنے نہ قدرے ہو, کتنے بے فیض ہو, کتنے نہ شکرے ہو, کتنے سالوں کے بعد اللہ نے تمہارے پاس ایک ڈرانے والا بھیجا اور تم نہیں آتے, تم نہیں مانتے, تم نے سزا کاٹی اس کی. کیا کہ فہم غافلون, غفلتوں میں پڑ گئے. ایک آیت ہے اور کتنا کچھ بتاتی ہے. پہلی بات کیا ہے کہ اللہ تعالیٰ موقع دیتا ہے ہر ایک کو. کبھی کسی کو بہت موقع ملتے ہیں, کسی کو تھوڑے موقع ملتے ہیں. پھر دوسری بات اس سے یہ سمجھ میں آتی ہے کہ جب کسی کے پاس کوئی ڈرانے والا نہیں ہوتا تو عموماً لوگ غفلت میں پڑ جاتے ہیں. آج کے مسلمانوں کے حساب سے اس آیت کو تقابل کرتی ہوں. آج کیا نہیں محسوس ہوتا کہ فہم غافلون, غفلتوں میں پڑے ہیں. کیا وجہ ہوئی کہ ہماری ایک پوری جنریشن جو ہمیں اس وقت دکھتی ہے یہ غفلت میں ہے. خلفائے راشدین کے بعد سے لے کے ابھی تک کی اپنی تاریخ پڑھیں, بڑے بہترین دور گزرے, عباسی دور, اس کے بعد کے سب بہتر بہتر تھے, لیکن یہ جو آخری صدی گزری ہے نا پاکستان بننے سے بھی 50 سال پہلے, غفلت جو بڑھتی گئی وہ اس دور میں بڑھتی گئی. پیچھے بھی آپ دیکھتے ہیں تو حالات کو اتنے برے نہیں تھے. طارق بن زیاد کا دور دیکھیں, اس ایک صدی میں بڑی غفلتیں ہوئیں. ہم مسلمان جس تیزی سے بگڑے ہیں نا وہ اس صدی میں بگڑے ہیں. آپ پڑھ کے دیکھیں گے تو آپ کو اندازہ ہوگا اس بات کا. علم کا شوق کم ہو گیا, علم والوں کی قدردانی نہ رہی, علم کے لیے جو فنڈز مقرر کیے ہوئے تھے وہ ختم کر دیے گئے. حضرت عمر رضی اللہ عنہ پہلے وہ حکمران تھے کہ جنہوں نے دینی تعلیم دینے والوں کے فنڈز حکومت کی طرف سے دینے کا فیصلہ کیا. حافظ قرآن بنانے کا رواج حضرت عمر رضی اللہ عنہ کے دور میں ہوا. انہوں نے کہتے ہیں کہ علم کے میدان میں حضرت عمر کے بڑے احسان ہیں. آج یہ جو آپ کو رواج ملتا ہے نا کہ تراویح میں قرآن سنانے کا حافظ قرآن, یہ حضرت عمر رضی اللہ عنہ کی داغ بیل تھی. ان کے دور میں کیا تھا کہ گھر میں لوگ دین کا کام کر رہے تھے لیکن اس کے خرچ اخراجات آتے تھے حکومت سے, اور یہ سلسلہ آپ کو پتا چلتا رہا چلتا رہا, حتیٰ کہ مسلمان جب برے صغیر میں پہنچ گئے کہ ہر سال کے بعد بجٹ بنتا ہے, روڈز کے لیے یہ جائے گا اور کھانے پینے پہ یہ ہوگا, اس طرح وہ بیت المال میں سے حصہ جاتا تھا. نتیجہ کیا ہوتا تھا کہ دین تجارت نہیں بنا. یہ پبلک سکولنگ کا رواج نہیں تھا. اس میں ہوتا کیا تھا کہ جب دین والوں کو اپنے کھانے پینے کی فکر نہیں تھی, ان کو فنڈس آتے تھے تو وہ پوری یکسوئی کے ساتھ لوگوں کو دین کی علم دیتے تھے. مدرسے تھے, جامعات تھیں, کلیات تھیں, لوگ اس میں سے علم لے کے نکلتے تھے اور ان کو فکس چیزیں ملتی تھیں. یہی وجہ ہے کتنا اخلاص تھا پڑھانے والوں میں, کوئی وقت کی بات نہیں تھی. آپ نے بھی ایسے قصے سنے ہوں گے جو ہم بھی اپنے بڑوں سے سنتے ہیں کہ سبق اگر ہم یاد نہیں کرتے تھے تو سب کو چھٹی مل جاتی تھی, ہماری چھٹی بند ہو جاتی تھی. اور پھر کب ملتی تھی چھٹی؟ مغرب کی نماز سے. پورا دن اسکول میں روکتے تھے, پڑھتے تھے. تو جب میں نے کسی سے بات سنی تو میں نے کہا کہ آپ اسکول میں کیا کرتے تھے, تو کہا کہ ہم بیٹھ کے پڑھتے تھے. تو کہا کہ آپ اکیلے لوگ ہوتے تھے؟ کہا نہیں, ہمارا استاد بھی ساتھ بیٹھتا تھا. کہتا تھا تو بھی نہیں جائے گا, میں بھی نہیں جاؤں گا جب تک تو یہ سبق یاد نہیں کر لیتا. اب ذرا سوچئے یہ کون ہوگا آج کے دور میں ایسے کرے گا, جن کی نظر گھڑی پہ ہوتی ہے کہ میں تو 1 گھنٹے کے لیے پیڈ ہوں, اب مجھے تو جانا ہے. وہ پہلے ہی سمیٹنا شروع کر دیتے ہیں 15-20 منٹ کہ اب میرا ٹائم پورا ہونے والا ہے. یاد رکھیے کہ دین کا کام جب اخلاص کے ساتھ اور اللہ کی رضا کے لیے کیا جاتا ہے نا تو پھر اس میں وقت کی قید نہیں رہتی. اور جب صرف कीमत के तौर पे किया जाता है ना कि मैं इसे एक घंटे के लिए हूँ तो फिर कीमतन फिर उसको बेचा जाता है। मुसलमानों में जवाल कब शुरू हुआ कि जब ऐसा दौर आया कि जिसमें एकदम ये हुकूमत के अदर से निकल गया, उस वक़्त से ये जो लोकल मदरसा सिस्टम है ना हमारे मुल्कों में ये शुरू हुआ। हर एक का जहाँ सर समाया उसने एक मदरसा बनाया, छोटी सी जगह बनाई उस पर बड़ा सा साइन लगाया जामिया फलान, फिर उस्तादों से लेन देन शुरू हुए, चलो तुम्हें रखते हैं कितने पैसे लोगे, महीने कितने दोगे, ये करोगे। और जब लोगों से आप पैसे लेते हैं ना तो फिर आप लोगों की बात नहीं सुन सकते, यकीन करिए। जो पेड टीचर होते हैं ना वो कभी भी उस तरह नहीं बात कर सकते दीन की, क्योंकि उसको पता है अगर हमने ज़रा 19-20 की तो ये इदारे वाले हमें निकाल देंगे। उसके बाद से ये मसलक की इख्तलाफ उभरे, जो जिस फिक का था उसने उस फिक का मदरसा खोला और उससे लोगों में फिर वो इल्म फैल गया। जब एक हुकूमत की ज़ेर निगरानी होता है तो एक ही दीन चलता है। और फिर अब तो वक्त वो आ गया है कि हमारे मुल्कों में भी घंटों के एतबार से टीचर्स को हायर किया जाता है। मरस वहां भी पहुंच गया, मैं इजिप्ट में थी जब। जो चीज मैंने देखी, जो महसूस की, वो यही है कि इल्म भी एक पेशा बन चुका। घंटों के पैतार से पैसे दे, पढ़ाने को तैयार है। उस्तादों की जो वहां पे कितनी कम है, कैंट बिलीव। 300 पाउंड उनके जो है वो उस्ताद की महीने की सैलरी है। 300 पाउंड उनके ऐसे हैं जैसे आपके यहाँ के तकरीबन 40-50 डॉलर। और हमने जो वहां एक महीने के लिए जो रेंट पे लिया था अपार्टमेंट, उसका 700 पाउंड किराया था। अब यहां से हिसाब लगा लें। मैं पूछती थी, जो मेरी टीचर थी मुझे वो बताती थी, वो एक मदरसे के साथ थी रिलेटेड, और हमसे उन लोगों ने डॉलर्स में वसूल करते हैं, और जो वहां के टीचर्स हैं उनको वो इतने कम आवरली पे देते हैं कि वो हैरान हो गई जब मुझे असल पता चला कि जो हमसे लेते हैं वो उसका 1/6 भी टीचर्स को नहीं देते। इतना जबरदस्त प्रोफेशन बन गया है, आप पैसे दिखाएं आप जहां मर्जी जाके पढ़ लें, घरों में सारा सारा दिन पढ़ाएं, सिर्फ घड़ी पे नजर होगी कि हम पढ़ाएंगे। एक अजीब कहानी है। तो मैंने कहा वो जाता क्यों है, कहेंगे सिर्फ कॉन्टेक्ट बनाने जाते हैं, वहां जाके पढ़ाते हैं, फिर वहां शागिर्द मिलते हैं, फिर उनको कहते हैं कि अच्छा शाम को हमारे प्राइवेट ट्यूटरिंग सेंटर्स हैं तुम हमारे घरों में आओ, अगर वहां ना जाएं तो लोग उनको नहीं जानते। अब उस्ताद चूंकि अच्छे होते हैं तो फिर वही जो सुबह में पढ़ा के इस तरह आते हैं, फिर घरों में लोग आते हैं तो वो एक एक तालिब इल्म से 300-300 ले लेते हैं और इस तरह उनका काम चलता है। यानी इतना जवाल है कि इल्म के मैदान में आज के लोगों में गफलत क्यों भड़ी कि इल्म जो है वो एक बिकाऊ चीज बन गया। जब इस नेमत की कदर नहीं होती ना, जिनको ये नेमत मिले और वो इसको पाना ना चाहें, तो यही हाल होता है जिसका अल्लाह ताला ने इधर जिक्र किया कि ले तुनज़िरा क़ौमन मा उनज़िरा आबाउहुम फ़हुम ग़ाफ़िलून। यानी मेरा दिल उदासी से भर जाता है इस आयत को पढ़ते हुए। ऐसे लगता है कि अल्लाह ताला हमें लोगों को मुखातिब करता है कि उठो उन लोगों को डराओ जिनके बाप दादा नहीं डराए गए। क्या आज हम अपने इर्द गिर्द देखते हैं तो पिछले 20-25-50 साल में कोई कुरान का शऊर दिखता है? हमारी तरजीहात क्या हैं? हमारे बचपन से लेके 20-25 साल के होने में कुरान का इल्म कहाँ छुपा हुआ है? कितना है कुरान? एक पतली सी किताब इस्लामियात के नाम पे, रस्मी सवालात और रस्मी जवाबात। मैंने तो कहीं कुरान नहीं देखा। गफलत, गफलतें। आप सोच नहीं सकते कि इस वक्त आप MA 16 साल पढ़ लेते हैं, मास्टर्स करते हैं, और आपके 10 सुपारे भी उसमें कुरान के तर्जमे और तफसीर के नहीं है। तर्जमा है भी अगर तो वो कौन सा लफ्जी नहीं है, बामुहावरा। कि हमारे यहाँ अमूमन ये बात मशहूर है कि इस्लामियात के पेपर के लिए तो पढ़ने की जरूरत ही नहीं है, और वो होती है लाजमी। एक होता है ऑप्शनल, ये लाजमी है। नहीं, मुझे तो ऐसे लग रहा है कि फहम गाफिलोन, आज गफलतें हैं। जहां आप कुरान पढ़ाने बैठो, 1-2 महीने के बाद स्टूडेंट्स कहते हैं हमें ये बातें पहले क्यों नहीं पता चली, हमारे माँ बाप ने क्यों नहीं पढ़ाई। बास को गुस्सा आता है अपने माँ बाप पे कि उन्होंने हमें ये क्यों नहीं सिखाया। तो मैं कहती हूँ अच्छा कोई बात नहीं, अब उनको बुरा ना कहें, अपने बच्चों की फिक्र करें। क्या हम भी यही चाहेंगे कि कल हमारे बच्चे भी यही लान तान करें हम पे, कि हमारे माँ बाप ने हमारी तो दुनिया संवारने के लिए क्या कुछ कर दिया और दीन के लिए क्या कर दिया। अब देखिए कि जब ज्यादा देर इल्म का पानी नहीं मिलता ना किसी मुआशरे को, तो वहां कुछ फिर जड़ी बूटियां उगती हैं, वो शराब की, वो लूटमार, वो राहजनी, वो जिना, वो बदकारी, वो दिखावा, शो ऑफ। आज सब नहीं दिखता, نبی صلی اللہ علیہ وسلم نے جس دور میں کام شروع کیا تھا، شراب کا دور دورہ تھا، زنا عام تھا، بدکاری عام تھی، نکاح کی بری رسمیں تھیں، عورتیں جاہلیت کا بناؤ سنگھار کرتی تھیں، باپ دادا کے نام پہ کٹتے تھے، رسم و رواج تھا، تقلید کے پھندے تھے. آج ان میں سے کون سی چیز ہے جو ہمیں نہیں دکھتی اپنے ارد گرد؟ ایک ایک چیز وہی ہے. آج عورتوں کے پاس اتنا وقت ہے نا فالتو، تبھی تو بازاروں میں سارا دن ایک میچنگ ڈھونڈنے جاتی ہیں نا. یہاں تو پھر کچھ زندگی مصروف ہے. آپ ذرا اپنے ملکوں میں جا کے دیکھیں، دل بند ہونے لگتا ہے. صرف مقصد ایک یہی عورت کا لگتا ہے کہ صبح گھر میں 11 بجے اٹھنا، اچھے بھاری ناشتے جو بنے ہوتے ہیں پہلے سے وہ کیے، مزے سے چائے پی اور پرس لیا، اچھے سے کپڑے پہنے اور شاپنگ کے لیے نکل گئے. ادھر جا رہے ہیں، ادھر سے جیولر، ادھر سے دوپٹہ ڈائی ہو رہا ہے، ادھر جا رہے ہیں لیس لے رہے ہیں، اور سارے دن کے جہاد کے بعد ایک جوڑا آپ نے اپنا سلنے کے لیے دے دیا. کیا وجہ ہے؟ فون کال دیکھیں یا کچھ. بہت باہر نہیں جاتے تو گھروں میں ہر روز کی ایک مووی دیکھنا معمول ہے. سب بچے گئے، گھر میں صاف ستھرا کیا، صفائیاں کرائیں، بیٹھ گئے 11 بجے اور ایک مووی لگا کے دیکھنے لگے. یہ کیا ہے؟ آپ دیکھیں کہ جن کی نسلیں ہاتھ سے نکل رہی ہیں، الحاد آ رہا ہے، دین نہیں، مردوں کی آنکھیں محفوظ نہیں، اندر کھاتے کے حالات خراب ہے. کیا ہے یہ وقت غفلت کا؟ اس وقت کیا دکھتا ہے ہمیں اپنے ارد گرد؟ کیا غفلت نہیں دکھتی؟ دین کی دعوت کتنے لوگ قبول کرتے ہیں؟ آپ جاب کی بات کریں تو 10 لوگ بات سننے کو تیار ہوں گے. آپ دعوت کھانے کی کریں تو ہو سکتا ہے 15 لوگ بات سن لیں. آپ صرف دین کی بات کریں تو کتنے لوگ آتے ہیں؟ کیا یہ غفلت نہیں؟ یہ دل کی سیاہیاں نہیں دکھتی؟ اللہ تعالیٰ فرماتے ہیں کہ آپ کو ہم نے ایسے دور میں دین کے کام کے لیے چنا کہ لِتُنذِرَ قَوْمًا مَّا أُنذِرَ آبَاؤُهُمْ، ان کے باپ دادا نہیں ڈرائے گئے تھے. نتیجہ کیا نکلا؟ فَهُمْ غَافِلُونَ، وہ غفلتوں میں پڑ گئے. کیا ہے انجام؟ لَقَدْ حَقَّ الْقَوْلُ عَلَىٰ أَكْثَرِهِمْ فَهُمْ لَا يُؤْمِنُونَ. اکثریت پہ یہ بات ثابت ہو گئی کہ یہ ایمان نہیں لائیں گے، نہیں لائیں گے. دل بند ہو گیا، مہریں لگ گئی، کالے ہو گئے دل، اب یہ ایمان نہیں لائیں گے. انکار ہو گیا نا عادت میں، طبیعت میں. ایک دفعہ جب انکار آتا ہے تو پھر انکار ہی انکار آتا رہتا ہے، مانیں گے نہیں. سیرت ایک چیپٹر روز پڑھیں، اپنی زندگی کا ایک معمول بنا لیں. کچھ چیپٹر 2 صفحوں کے ہوتے ہیں، کچھ 3 کے ہوتے ہیں، کچھ لمبے بھی ہوتے ہیں. نبی صلی اللہ علیہ وسلم کی پوری زندگی کی ایک کہانی، مکی دور کے پھر آگے 3 حصے تھے، پہلے 3 سال، پھر 3 سال، پھر اگلے کچھ سال. پہلے کیسے حالات تھے، پھر کیسے تھے، پھر کیسے تھے. آپ اس درد کو محسوس کریں گے. کانٹوں پہ چلے، پتھر کھائے، گالیاں سنی، باتیں سنی، آپ کی کمر پہ اونٹوں کی اوجریاں رکھ دی گئیں. کبھی آپ نے سوچا کہ یہ سب کیوں ہوا؟ کس جرم کی سزا دے رہے تھے لوگ؟ اس لیے کہ تمہاری غفلتوں سے تم کو جگا رہے ہیں، تمہیں تمہاری اس ناسمجھیوں سے نکال کے تمہیں جنت کی دعوت دے رہے ہیں. اور اتنے سٹبن تھے، اتنے ہٹ دھرم تھے کہ نہیں مانیں گے، جو مرضی کہہ لو مانیں گے نہیں. آپ ان کے کال پڑھیں گے کہ تنہائیوں میں بیٹھ کے کہتے تھے، بات بالکل ٹھیک کہتا ہے، رات کے اندھیروں میں چھپ چھپ کے آتے تھے آپ کی باتیں سننے، لیکن بتاتے نہیں تھے. کیوں؟ کہ اس دور کے خداؤں نے راستوں میں لوگوں کو کھڑا کیا ہوا تھا. اس کی بات نہ سننا. اتنا تعصب تھا. کیوں؟ قصور کیا اس کا؟ کہ یہ تمہارے باپ دادا کے طریقوں سے تمہیں بدلوا رہا ہے، یہ ایسا دین لا رہا ہے کہ جس سے تم بکھر جاؤ گے، باپ بیٹوں میں جدائی ہوگی. ہوتا کیا تھا کہ ہر گھر میں کوئی مسلمان ایک ہو رہا ہے نا، پورے 6 فیملی کے ممبر ہیں، اب بیٹا مسلمان ہو گیا. اب ذرا وہ مسلمان وہ 5 لوگوں کے سے گھر جا کے اختلاف کرے گا نا، پھر گھروں میں جھگڑے شروع ہو گئے، تھوڑی تھوڑی انبن شروع ہوتی. پھر کسی گھر میں بیوی مسلمان ہوتی تو وہ تقاضے شروع ہو جاتے شوہر سے، کبھی شوہر تو وہ گھر گھر دین کے نام پہ جو جھگڑے تھے. تو اس سے انہوں نے نبی صلی اللہ علیہ وسلم کے لیے مشہور کیا کرا دیا کہ آپ گھروں میں پھوٹ ڈلواتے ہیں، جھگڑے کرواتے ہیں. کیا آج بھی یہی تانا دے کے لوگوں کو دین سے دور نہیں کیا جا رہا؟ چھوڑو، یہ دین والے تو صرف گھر میں آ کے لڑائیاں ہی کرتے ہیں. جب سے گھر میں دین آئے لڑائی ختم نہیں ہوتی، صرف چہرے بدل گئے، کردار وہی ہیں. اللہ تعالیٰ فرما رہے ہیں کہ یہ نہیں مانیں گے. کیوں نہیں مانیں گے؟ اب اس کی وجہ بتائی. اِنَّا جَعَلْنَا فِي آنَاقِهِمْ أَغْلَالًا فَهِيَ إِلَى الْأَذْقَانِ فَهُمْ مُقْمَحُونَ. ہم نے ان کی گردنوں میں توک ڈال دیے جو ان کی ٹھوڑیوں تک پہنچ چکے ہیں. اور وَجَعَلْنَا مِن بَيْنِ أَيْدِيهِمْ سَدًّا وَمِنْ خَلْفِهِمْ سَدًّا فَأَغْشَيْنَاهُمْ فَهُمْ لَا يُبْصِرُونَ. ہم نے ان کے آگے ایک دیوار کھڑی کر دی اور ایک ان کے پیچھے, اور ان پر پردہ ڈال دیا, وہ کچھ دیکھ نہیں سکتے. نتیجہ کیا ہے؟ وَسَوَاءٌ عَلَيْهِمْ أَأَنذَرْتَهُمْ أَمْ لَمْ تُنذِرْهُمْ لَا يُؤْمِنُونَ. آپ ان کو ڈرائیں یا نہ ڈرائیں, یہ نہیں مانیں گے. یہ ماننے کے نہیں. کیوں نہیں مانیں گے؟ ان آیات میں تین باتیں بتائیں. پہلی بات کیا ہے؟ گردنوں میں توق ہے. کس چیز کے توق تھے؟ باپ دادا کی تقلید کے, جاہلانہ اور مشرکانہ رسومات کے توق تھے, تکبر تھا. آپ نے کبھی کسی کو کالر پہنے دیکھا ہے؟ کسی کے بیک بون میں پرابلم ہوتا ہے نا, تو اس کی گردن میں کالر ڈال دیا جاتا ہے, پھر وہ ہل نہیں سکتا, ادھر ادھر نہیں دیکھ سکتا. اور وہ کالر چھوٹا نہیں, گردن تک نہیں, یہاں ٹھوڑی تک ہو. تصور کریں کہ کسی کی یہ ٹھوڑی سے لے کے یہاں تک تقریباً 5-6 inch لمبا ایک پلاسٹر آف پیرس کا کالر پہنا دیا جائے, ہلے گا؟ یہ کیفیت تھی ان کے تکبر کی وجہ سے, اپنی بڑائی کی وجہ سے. ہم بڑی چیز ہیں, ہم بڑے اعلی, ہم جو کر سکتے ہیں, جو ہم کہتے ہیں اسی کو مانو, اور جو نیچے نہ دیکھے پھر وہ جھکے گا کیسے؟ عاجزی کہاں سے آئے گی؟ اللہ تعالیٰ کہتے ہیں کہ وَجَعَلْنَا مِن بَيْنِ أَيْدِيهِمْ سَدًّا وَمِنْ خَلْفِهِمْ سَدًّا. ان کے آگے اور پیچھے دیواریں. کون سی دیواریں تھیں یہ؟ تعصب کی دیواریں تھیں, اپنے نام کی دیوار تھی, اپنے بڑوں کی بڑائی کی دیوار تھی. انسان جب بھی دین سے فائدہ اٹھائے گا, جب اس کے اندر عاجزی ہوگی, چھپ کے نیچے دیکھے گا. اس وقت بھی اگر آپ سن رہے ہیں یا آپ کے سامنے کتابیں کھلی ہیں, تو آپ فائدہ اٹھانے کے لیے کیا کر رہے ہیں؟ بار بار نیچے چھپ کے دیکھ رہے ہیں نا. اب تصور میں لائیں ایک شخص نے کالر پہنا, وہ نیچے دیکھ نہیں سکتا, کیا اس کتاب سے فائدہ اٹھائے گا؟ نیچے دیکھنا پڑتا ہے اس کے لیے. لیکن وہ لوگ جو اپنی ذات کی بڑائی میں اتنا گم ہوں کہ ان کو باہر کی کوئی چیز نظر ہی نہ آئے. یاد رکھیے کہ ہدایت پانے کے لیے آدمی کے اندر اعتراف کا مادہ لازم ہے. اس چیز کا اعتراف کرے کہ میں غلط ہوں, یا دوسرا ٹھیک ہے, یا دوسرا بھی ٹھیک ہے. پھر اس کو اس چیز کا یقین ہو کہ میں نے اپنے رب کے سامنے کھڑا ہونا ہے, پھر مانے گا, ورنہ نہیں مانے گا. یہ لوگ نہیں مانے. اتنا پیارا نبی ان کے پاس آیا اور نہیں مانے, کیا آپ کے دل میں درد نہیں پیدا ہوتا؟ آپ دیکھیے, ساری دنیا کے انسان ایک پلڑے میں ڈال دیں آپ, اور دوسرے پلڑے میں محمد رسول اللہ صلی اللہ علیہ وسلم ہو, تو کون سا پلڑا بھاری ہے؟ اللہ کے نبی اعلیٰ. اب سوچئے وہ لوگ کتنے بد نصیب تھے جنہوں نے اللہ کے نبی کی بات نہ مانی. ان کی باتوں پہ مذاق کرتے تھے, نہیں مانتے تھے, آوازیں کستے تھے. ہم ساری دنیا کے لوگ مل کے اپنا اخلاص جمع کر لینا دین کے کام کا, تو اللہ کے نبی کے اخلاص کے برابر نہیں ہو سکتا. ہم وہ سارے طور طریقے جو آج کے دور میں استعمال ہوتے ہیں, اگر اس کو محسوس کر کے جمع کر لیں, اللہ کے نبی صلی اللہ علیہ وسلم کی حکمتوں کے برابر نہیں ہو سکتی. اس کے باوجود لوگوں نے ان کو نہیں مانا, قبول نہیں کیا ان کے حق کو. کتنے پھر بد نصیب لوگ تھے. اللہ تعالیٰ کہتے ہیں سواؤن علیہم انذرتہم ام لم تنذرہم لا یؤمنون. برابر ہے ان پہ, مانے کہو یا نہ کہو, نہیں مانیں گے. انذرتہم ام لم تنذرہم لا یؤمنون. کیوں؟ ختم اللہ علی قلوبہم, زد, ہر دھرمی, मैं ना मानूं, यही नफ्सियात होती है ना। जब इंसान किसी की माकूल बात को सुन के भी ना माने तो उसके पीछे क्या बात होती है, यही कैफियत होती है। फिर ऐसे लोगों के लिए अल्लाह ताला का एक ही फैसला है कि ये नहीं मानेंगे, इनके दिल नहीं मानेंगे। और ऐसे ही लोगों के लिए फिर जहन्नुम है। हम जब पढ़ते ना कि अल्लाह ताला ने जहन्नुम बनाई और उसमें कुछ लोगों को ज़रूर डाल देगा, तो वो कौन से लोग होते हैं? ऐसे ही लोग होते हैं। हमें अपना जायज़ा भी साथ साथ लेना है, क्या मैं ऐसी तो नहीं? क्या मेरे दिल को यकीन है कि ये कुरान गालिब और रहीम हस्ती का नाजिल करदा है? क्या मेरी गर्दन में भी कुछ तौक तो नहीं पड़े हुए? आपने खोलने हैं आज जाके घर में, अपने आप को डिस्कवर करना है। क्या हक के आगे मेरी गर्दन झुकती है कि नहीं झुकती? क्या मैंने भी अपने इर्द गिर्द तासुब की दीवारें तो नहीं खड़ी कर रखी? क्या मैं भी किसी बात को दुरुस्त समझने के बावजूद उससे पीछे तो नहीं रहती? क्या मुझे भी कुछ लोगों की मंजूरी का इंतजार तो नहीं कि जब वो मंजूर करें तो मैं भी मंजूर करूं? आज उम्मत मुस्लिमा और उसमें से भी हमारे इर्द गिर्द जो पाकुत हिंद के लोग हैं, उनमें से 60-70% लोग हैं जो सिर्फ बाप दादा के नाम की वजह से दीन की तरफ नहीं आते। बाहर से नाम देख के चले जाएंगे कि अच्छा ये तो फिर हमारे बाप दादा के खिलाफ ही बात करेंगे। असल में ये दीवारें हैं। आप महसूस करें, आपके घर में अगर कोई छोटी से छोटी कोई जगह हो बंद, को उसको सोचें। अमूमन पेंट्री छोटी होती है, इधर भी दीवारें बनी हुई हैं जिसके ट्रैक्स लगे हैं, उधर बीच में बस खड़े होने की जगह। आप जरा सोचें कि कोई आपको वहां लॉक कर दे अंदर। बाज़ लोगों की वार्डरोब होती है इतनी पतली सी, बस अंदर जाके चीज निकालने का वक्त है। कोई आपको उसमें लॉक कर दे, चाबी भी आपके पास ना हो, पीछे से दरवाजा भी बंद, लाइट भी बंद, क्या महसूस होगा आपको? कोई आप में से शेयर करेगा? दम घुटेगा और सफोकेशन, और जी डर लगेगा, और दिल चाहेगा कि कोई आंखें निकाले। हालांकि वहां आप खड़े भी हैं, इतनी करीब दीवार भी नहीं कि आपका दम घुट जाए। अब सोचिए कि वो लोग जो दुनिया में हक के और अपने बीच में दीवारें बना लेते हैं, वो भी ऐसे बंद खौलों में बंद हैं। ये खौल होता है किसी के साथ चिपकने का। आज आप देखिए कि इल्म नहीं है लोगों के पास, सिर्फ अकीदतें हैं। फलां की अकीदत में हमने ये काम करना है। क्या ये दीवार बड़ी नहीं? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतें पेश होती हैं, मानना नहीं। क्यों? कि हमारे बड़ों ने नहीं किया। ये सब कुछ करेंगे लेकिन बात वही करेंगे जो हमारे घर वाले करते थे। आम हालात में बात मानते जाएंगे लेकिन जो ही वो हालात आएंगे फिर उसी रस्मों पे चल पड़ते हैं जो बाप दादा करते थे। क्यों? लोग क्या कहेंगे, बातें क्या होंगी? फिर ऐसे लोगों पे मेहनत नहीं करनी चाहिए, छोड़ दीजिए इनको। क्यों? इन्नमा तुन्ज़िरु मन इत्तबअ अज़्ज़िक्र वहशिय अर्रहमान बिलगैब फबशिरहु बिमग़फ़िरतिन व अज्रिन करीम। आप तो सिर्फ उसको डरा सकते हैं जो रहमान से बिन देखे डर जाए। बस खुशखबरी है उसके लिए मग़फ़रत की और अजरे करीम की। जैसे वहां तीन बातें थी, यहां भी कुछ ऐसी ही बातें हैं कि किनको नसीहत फायदा देती है, ये कुरान किसको फायदा देता है। मन इत्तबा अज़्ज़िक्र, जो इस जिक्र की इत्तबा करे। दूसरा वखशियर रहमान बिलगैब, और रहमान को बिन देखे डर जाए, सामने वो नहीं लेकिन उससे डर जाए। فَبَشِّرْهُ بِمَغْفِرَةٍ وَأَجْرٍ كَرِيمٍ. اس نے دو کام کیے، اس کو دو خوشخبریاں دے دو، کون سی؟ مغفرت کی اور بڑے اجر کی. پہلی چیز من اتبع الذکر، ذکر کی اتباع کرنا. یہ کیا ہوتا ہے؟ کہ جو بات اس قرآن میں آئے، اس ذکر میں آئے، اس کو مانتے جاؤ. جو ماننے کی نیت سے سنے گا نا، اس کو اپنے عمل کے لیے بہت ساری باتیں مل جائیں گی. اور وہ جو کسی کے نقص نکالنے کے لیے سنے گا نا، اس کو 101 نقص دکھیں گے. آپ نے دیکھا کہ کبھی لوگ جمع ہوتے ہیں کسی جگہ، کسی ایک خاص کام کے لیے، ایک ایک بات ان کے دلوں پہ اس طرح پڑتی ہے جیسے بارش کی پھوہار، ان کے دل ہرے ہونے لگتے ہیں اور ان کو لگتا ہے کہ آج اگر ہم نہ آتے تو ہم کتنا محروم ہو جاتے، ہمارے دل کتنے مردہ رہتے. لیکن اسی محفل میں آپ دیکھتے ہیں کہ ایک آخر میں آتا ہے، دن دن آتا ہوا، گردن تنی ہوئی، ہوش نہیں، کھٹک سے دروازہ کھولتا ہوا، پھر آ کے سب سے پیچھے بیٹھ جاتا ہے اور پھر وہ پورا وقت جائزہ لیتا ہے، ادھر دیکھ، ادھر دیکھ، پھر اس کو دیکھ، پھر اس کا معاملہ دیکھ، پھر وہ بھی وہاں سے اٹھ کے چلا جاتا. جب تو دونوں طرح کے لوگ دو باتیں کرتے ہوئے دیکھتے ہیں، ایک وہ ہوتے ہیں جو کہتے ہیں دل بدل گئے، عمل کی بات آ گئی، سمجھ میں آ گیا، زندگی کا مقصد مل رہا ہے، اور دوسرا بھی باہر جا کے باتیں پھیلاتا ہے. لیکن اس کی باتیں کون سی ہوتی ہیں؟ تنقید بھری ہوئی، الزامات، کچھ ایسی باتیں جو دوسروں نے محسوس بھی نہ کی ہوں گی. اس کی یہ، چھوڑو یہاں تو یہ نہیں، چھوڑو کیا فائدہ، اور یہ تو ایسے وہ ایسے. میں ایسی بات کو جب سنتی ہوں، سوچتی ہوں، تو میں کہتی ہوں کہ ایک بسوں کے پیچھے لکھا ہوا میں نے جملہ بچپن سے پڑھا، آپ نے بھی پڑھا ہوگا، کیا کسی کو معلوم ہے؟ نصیب اپنا اپنا، سنا ہوا آپ نے؟ اکثر جب آپ کسی بس میں سفر کرتے ہیں یا اپنی گاڑیوں میں جاتے ہیں تو آپ سے اگلی بس کے اندر یہی نیچے لکھا ہوتا ہے، نصیب اپنا اپنا. انہوں نے تو شاید یہ سوچ کے لکھا ہوتا ہے کہ جس کے نصیب کے جو پیسنجرز ہیں اس کو ملیں گے. لیکن میں ایک ہی جگہ سے دو مختلف چیزیں چنتے ہوئے لوگوں کو دیکھوں تو مجھے لگتا ہے کہ نصیب اپنا اپنا، جس نے جو چاہا اس کو وہ مل گیا. آپ جو لینے آئے آپ کو وہ مل گیا. یاد رکھیے، اس کتاب سے فائدہ اٹھانے کی شرط کیا ہے؟ من اتبع الذکر، تابع بن کے آنا پڑتا ہے، متبو بن کے نہیں. عاجزی لے کے اس کتاب کو سنیں گے، دل میں بڑائی لے کے بیٹھیں گے تو آپ کو سر سے پاؤں تک بھگا دے گی. ایسے لگے گا کہ اللہ کی رحمتوں میں ڈوب گئے. تولیے کو پانی میں ڈال کے نکالتے ہیں نا، تو جہاں سے لے کے گزرتے ہیں وہ اس کے قطرے قطرے گرتے ہیں. ہمارے استاد ہیں الحمدللہ، آج بھی اللہ تعالیٰ عمر میں برکت دے ان کی، کہتی تھیں کہ جب تم قرآن سن کے یہاں سے نکلتے ہو نا، تو تم لوگ ایسے ہوتے ہو جیسے پانی کی بالٹی میں تولیے کو بھگو دیں، پھر اس کو بغیر نچوڑے وہاں سے باہر سوکھنے ڈالیں تو راستے میں پانی کے قطرے جاتے ہیں نا، تو اب دیکھنا تم لوگ جب بھی یہاں سے گھر پہنچو گے تو راستے میں تم اس طرح رحمتیں گراتے ہوئے لے کے جاؤ گے. اب یہ باتیں شروع میں بڑی عجیب خوبصورت سی فیلنگ رکھتی، تو ہم لٹرلی محسوس کیا کرتے تھے کہ اچھا ہم قرآن پڑھ نکلیں تو اب گھر جاتے ہوئے واقعی راستے میں ہماری رحمتیں آئی ہیں. یعنی یہ چھوٹی چھوٹی مثالیں دل میں بیٹھ جاتی ہیں نا کہ اتنا اچھا عمل ہم کر رہے ہیں، کہ ہم پانی میں بھیگ گئے ہیں اور ہم اتنے نچھڑے ہوئے ہیں. اور واقعی میں آج تک اس چیز کو محسوس کرتی ہوں کہ اس قرآن کی رحمت، آپ کہیں سے اس ذکر کے ساتھ اٹھیں آپ کو لگتا ہے وہ جگہ صاف ہو گئی، وہ دھل گئی، آپ کی زندگی میں خیر آ گئی. جہاں سے یہ ذکر گزرتا ہے نا، اس بندے کو دھو دیتا ہے. ماننے کی نیت ہوگی تو مانیں گے، اور اگر عاجزی نہیں ہے نا دل میں، حیرت ہوگی آپ کو کہ اس قرآن کا پہلا انگلش ترجمہ ایک غیر مسلم نے کیا تھا اور خود مسلمان نہیں ہوا. کیوں؟ تب از ذکر نہیں تھا، دل میں عاجزی نہیں تھی. من بین ایدیہم ومن ایدیہم خلفہم سدن، تعصب کی دیواروں میں رہ کے اس نے اس قرآن کا ترجمہ پڑھا. उसने इसको किसी और चश्मे से देखा कि ये हक नहीं है, अपनी बड़ाई का एहसास था। उसने सिर्फ इस नॉलेज के लिए इस कुरान को पढ़ा कि मुसलमानों से ज़्यादा गैर मुस्लिम अब इस किताब को पढ़ते हैं। लाइब्रेरीज में देखिए रिसर्च वर्क इस कुरान पे वो लोग कर रहे हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीसों की जो एक फहरिस्त है, मिफ्ताहुल कुनूजु सुन्ना, एक किताब का नाम है अरबी की, सुन्नत के खजानों की चाबियां, इसका ये उर्दू तर्जमा है, मिफ्ताहुल कुनूजु सुन्ना। इसमें है क्या कि सियासत्ता, जो 6 किताबें उसकी फहरिस्त बनी है। बुखारी में कौन सी हदीस कहाँ से लेनी है, किस सफ़े पे है, वो सफ़ा नंबर लिखा हुआ है, उसका पूरा इंडेक्स जिसको आप बोलते हैं। आपको ज़रूरत नहीं है सारी किताबों खोलने की, आप उसमें से वो सफ़े नोट कर लें। मतलब हज़रत उमर रज़ी अल्लाह तआला अन्हु, उनकी बारे में कहाँ कहाँ बात है, 8 सफ़ों पे उसका इंडेक्स है। किसने बनाया आपको पता है? गैर मुस्लिमों ने बनाया, यहाँ की रिसर्च कंपनी, इनकी यूनिवर्सिटीज ने बनाई। एक एक अंदर से बाल की खाल निकाल ली कि कहाँ इस नबी की बात कहा है, लेकिन माने क्यों नहीं। मिन बैनि अयदीहिम सद्दन, पर्दे हैं, ख्वाहिशों के पर्दे, दुनिया की मोहब्बतों के पर्दे। नतीजा क्या होता है? कुछ नहीं मिलता। मिलेगा किसको? मन खशिया रहमान, जो अल्लाह से डरेगा बिन देखे। इत्तबाए जिक्र और रहमान से बिन देखे डरना। फबशिर खुबी मगफिरत व अजरिन करीम, ऐसे लोगों को खुशखबरी दे दो बड़े अजर की और मगफरत की। मगफरत किस बात की? पिछली जिंदगी की खताएं। जब बंदा कुरान की तरफ आता है ना, तो उसका अपना दामन गंदा होता है। बस दफ़ा यही गुना नहीं आने देते इस तरफ कि छोड़ो कैसे बचेंगे, सबके बीच में नशर हो जाएंगे। नहीं, अल्लाह ताला तो धुला देता है, ऐसे वाइप आउट कर देता है जैसे आपकी दीवारें वाइप आउट होती हैं, सब दाग धब्बे ख़त्म। आप पेंट करवाते हैं तो क्या होता है? दीवारें साफ होती हैं ना, वो सारे स्टेन्स छुप गए। मैं जब इस अमल को देखती हूँ, देख रही थी, तो मैंने सोचा कि अल्लाह ताला ऐसे ही गुनाह भी छुपा दे, इसी तरह उजाले कर दे हमारे दिलों को, साफ सुथरा कर दे, जो गंदगियाँ हैं वो निकल जाएं। खशिया रहमान बिल गैब, बिन देखे उस रहमान से डर जाओ। ये दूसरा मौका है आज, आप देखेंगे जो आपके पास ये लफ्ज़ आया, युमिनून बिलगैब, बिन देखे रहमान से डरना। वहाँ गैब पे ईमान था, यहाँ रहमान का डर है। ये कौन सी कैफियत होती है? असल में यही है वो कैफियत जो बंदे को अमल करने पे मजबूर करती है। आज वो रहमान पर्दों में छुपा हुआ है, कल सामने आएगा, उससे मुलाकात होगी, फिर उस वक्त वो बदले देगा, वो सिले देगा जो हमने किया, जो दुनिया में कहते थे करते थे। फिर वो मुलाकात एक अजीब मुलाकात होगी।